نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آپ حضرات کو معلوم ہے کہ 9 اپریل کو دادا حضور قبلہ کا عرس مبارک درگاہ عالیہ اشرفیہ اشرف آباد میں شروع ہو رہا اور اس کا اعلان ہم نے گزشتہ نشست میں بھی کیا تھا اور آج اس روحانی تربیتی نشست کا عنوان عرس مبارک ہے. اس کی وجہ یہ ہے کہ بہت سے اعتراضات اور بہت سے سوالات ہم تک پہنچے جو عرس کے متعلق تھے. آپ جانتے ہیں کہ ہم اہل سنت والجماعت کا یہ معمول ہے کہ ہم اپنے مشائخ کا عرس مناتے ہیں، بزرگان دین اولیاء کاملین کا عرس مناتے ہیں، اور جو ان کے یوم وصال ہوتا ہے یعنی جس دن وصال ہو اسے یوم وصال کہا جاتا ہے، اسی دن یہ عرس منایا جاتا ہے، اسی تاریخ کو منایا جاتا ہے. تمام سلاسل میں یہ طریقہ رائج ہے، بزرگان دین اولیاء کاملین سے یہ سلسلہ چلا رہا ہے. اب ہم مخالفین ہم پر یہ اعتراض کرتے ہیں کہ کیا کسی صحابی کا عرس منایا گیا اور سالانہ طور پر جیسے ہر سال تم یہ عرس مناتے ہو، مزار پہ جاتے ہو، ہاتھ اٹھا کے فاتحہ پڑھتے ہو، تو کیا یہ چیز نبی کریم علیہ الصلوۃ والسلام یا آپ کے صحابہ سے ثابت ہے؟ کیا انہوں نے ایسا کیا کہ وہ سالانہ کسی مزار پہ جائیں، وہاں فاتحہ پڑھیں، وہاں دعا مانگیں ہاتھ اٹھا کر؟ تو ہمیں یہ سب چیز اپنے ذہن میں رکھنی چاہیے اور یہ معلومات ہونی چاہیے کہ ہم کیوں کرتے ہیں، کیونکہ اگر ہمیں معلومات نہیں ہوگی تو ان کے ان اعتراضات کی وجہ سے ہمارے عقائد متزلزل ہو جائیں گے اور ہم یہ سوچنے پر مجبور ہوں گے کہ شاید ہم یہ کوئی بیکار کام کر رہے ہیں، کہ جب سال پر وہ تاریخ آتی ہے کہ جس تاریخ کو ان بزرگ کا وصال ہوا، انتقال ہوا، ظاہری طور پر انہوں نے پردہ فرمایا، تو ہم ایک تقریب منعقد کرتے ہیں، قرآن خوانی بھی ہوتی ہے، فاتحہ بھی ہوتی ہے، دیگر تمام چیزیں ہوتی ہیں، تو شاید ہم یہ سب بیکار چیز کر رہے ہیں، اس کا کوئی فائدہ نہیں ہے، اس کا کوئی ثبوت نہیں ہے. تو اگر ہمیں معلومات نہیں ہوگی تو جو مخالفین اعتراض کرتے ہیں تو اس کی وجہ سے ہمارے عقائد متزلزل ہو جائیں. اسی لیے ہم نے آج اسی چیز کو اپنا عنوان بنایا. اس نشست کا عنوان یہی ہے کہ عرس کیوں مناتے ہیں، یہ عنوان. اب آئیے جتنے اعتراضات ہیں، مثلا ایک سوال یہ تھا کہ کیا کسی صحابی کا عرس منایا گیا، دوسرا سوال یہ تھا کہ ہر سال یوم وصال پر کسی مزار پہ جا کر دعا کرنا نبی کریم علیہ الصلوۃ والسلام سے ثابت ہے، کیا آپ کے صحابہ نے ایسا کیا، اور نہیں کیا تو تم کیوں کر رہے؟ اسی طرح مختلف سوالات ہیں. تو آئیے اس پر غور کریں اور انشاءاللہ تعالی ہم ان تمام سوالات کے جوابات اور اس سے متعلق جو سوالات ہیں اس کے جوابات قرآن و حدیث اور آثار صحابہ سے دیں گے. سب سے پہلے یہ سمجھیں کہ عرس کو عرس کیوں کہا جاتا ہے اور عرس کے معنی کیا ہیں. ہم کہتے ہیں نا فلاں بزرگ کا عرس ہو رہا ہے، ان کا عرس ہو رہا ہے، لاہور میں داتا گنج بخش کا عرس ہو رہا ہے، دہلی میں محبوب الہی کا عرس ہو رہا ہے، اجمیر میں خواجہ غریب نواز کا عرس ہو رہا ہے، یہ تمام عرس. تو عرس کے معنی کیا ہیں؟ سب سے پہلے یہ سمجھیں عرس کے معنی ہیں خوشی اور عرس کے معنی ہیں شادی. اس کو عرس کیوں کہا گیا؟ یہ بھی کہہ سکتے تھے کہ بھائی فلاں بزرگ کا یوم وصال ہے، آپ سب جمع ہو جائیے، ہم سب مل کے دعا کریں گے، یہ بھی کہا جا سکتا تھا. یہ بھی کہا جا سکتا تھا کہ ان کی برسی ہے، یہ بھی کہا جا سکتا ان کا سالانہ یوم ہے. نہیں، ہم نے کیا کہا؟ عرس. عرس کیوں کہا؟ اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے، نبی کریم علیہ الصلوۃ والسلام کی حدیث شریف، سرکار نے فرمایا جب انسان کو دفن کیا جاتا ہے تو ہر انسان سے قبر میں تین سوال ہوتے ہیں۔ فرشتے جب داخل ہوتے ہیں نا، دفن کرنے والے دفن کر کے چلے گئے، اب دو فرشتے نکیرین منکر نکیر داخل ہوں گے اور اس سے سوال کریں گے، پہلا سوال من ربو کا، تیرا رب کون ہے؟ دوسرا سوال ما دینوں کا، تیرا دین کیا ہے؟ اور تیسرا سوال نبی کریم علیہ الصلوۃ والسلام کا چہرہ انور دکھایا جائے گا، حضور کی زیارت کرائی جائے گی، اور فرشتے اشارہ کریں گے ما کنت تقول فی حق حاضر رجل، بتاؤ اس مرد کے بارے میں کیا کہتے تھے۔ یہ تین سوال ہیں، من رب کا، تمہارا رب کیا ہے؟ تو اگر وہ نیک ہے، مومن ہے، مسلمان ہے تو کہے گا ربی اللہ، میرا رب اللہ۔ پہلا سوال ہو گیا اس کا جواب، اب فرشتے دوسرا سوال کریں گے ما دینوں کا، تیرا دین کیا ہے؟ کہے گا دینی الاسلام، میرا دین اسلام۔ دو سوال ہو گئے، اب تیسرا سوال، حضور پرنور علیہ الصلوۃ والسلام کا چہرہ انور دکھایا گیا، اب فرشتے اشارہ کر رہے ہیں ما کنت تقول فی حق حاضر رجل، بتاؤ اس مرد کے بارے میں کیا کہتے تھے۔ یہ نہیں کہ اب کیا کہتے ہو، دنیا میں کیا کہتے تھے، اپنی طرح سمجھتے تھے یا بے مثال سمجھتے تھے، کیا کہتے تھے؟ تو وہ کہے گا ھذا نبینا محمد صلی اللہ علیہ وسلم، ارے ان کے بارے میں پوچھتے ہو، انہی کی وجہ سے تو مرا ہوں کہ ان کا دیدار ہو جائے، یہ میرے نبی محمد صلی اللہ علیہ وسلم۔ جب تین سوال ہو گئے اب کیا ہوگا، اب فرشتے کہیں گے نم کنومت العروس، سو جا جس طرح کے پہلی رات کی دلہن سوتی، عروس، عروس کہتے دلہن کو، نم کنومت العروس، سو جا اب میٹھی نیند سو جا آرام سے قیامت تک کے لیے، وہ سو جاتا، اسی عروس سے عرس نکلا، حدیث کے الفاظ ہیں نا، نم کنومت العروس، سو جا جس طرح کے پہلی رات کی دلہن سوتی۔ تینوں سوال ہو گئے، کامیاب ہو گئے، اب تم سو جاؤ، اب دائیں جانب سے جنت کی کھڑکی کھل گئی اور وہاں سے ٹھنڈی ہوا آ رہی اور وہ آرام کے ساتھ اطمینان کے ساتھ سو رہا۔ سوال پورے ہو گئے، اسی عروس سے عرس نکلا، اور جب اس کو یہ کامیابی مل گئی تو اس کے لیے خوشی کا دن ہوا یا نہیں ہوا؟ اس کے لیے خوشی کا دن ہوا، اسی لیے اس دن کو عرس کہا گیا، خوشی کا دن۔ لیکن اب سوال یہ پیدا ہوا کہ جس دن اس بزرگ کا وصال ہوا، انتقال ہوا، تو ہم سے تو جدا ہو گیا، انتقال ہوتا ہے نا، ہم سے جدا ہو جاتا، ظاہری طور پر ہمارے ساتھ نہیں رہتا، ہم نے اس کو دفن کر دیا، مزار بنا دیا۔ اور جب کوئی کسی کا انتقال ہوتا ہے، ہم سے جدا ہوتا ہے، جتنا قریب ہوتا ہے اتنا زیادہ غم ہوتا ہے، جتنی زیادہ محبت، جتنی زیادہ قربت، اتنا زیادہ صدمہ، اتنا زیادہ رنج، اتنا زیادہ ملال۔ تو اب سوال یہ پیدا ہوا کہ جب وہ جدا ہو رہا ہے تو خوشی کیوں منا رہے؟ وہ تو ہم سے جدا ہو گئے نا، یوم وصال میں وہ تو جدا ہو گئے، تو پھر اس جدا ہونے والے دن کا نام عرس کیوں رکھا؟ عرس کے معنی تو خوشی، عرس کے معنی تو شادی، تو کیا تمہیں خوشی ہو رہی ہے کہ وہ تم سے جدا ہو گئے؟ کیوں نام رکھا؟ یہ سوال پیدا ہو سکتا ہے نا کہ ہم کتنا روئے کہ ہم سے ہمارے پیر و مرشد جدا ہو گئے، لیکن ہم نے اب اسی دن کا نام عرس رکھ دیا، اسی دن خوشی منا رہے۔ یعنی جس دن وہ جدا ہوئے، ان کا وصال ہوا، انتقال ہوا، اس دن تو روئے خوب، رنج و ملال، غم، حزن، اور ایک سال کے بعد آپ نے اس کا نام عرس رکھ دیا اور اسی دن کو خوشی منا رہا، یہ سوال پیدا ہو سکتا ہے نا۔ اب اس کا جواب یہ ہے کہ بے شک ظاہری طور پر وہ ہم سے جدا ہوئے، ہمیں رنج ہوا، ملال ہوا، غم ہوا، لیکن وہ دن خوشی کا دن ان کے لیے ہے، اس لیے ان کے لیے ہے کہ اس دن انہیں حضور علیہ الصلوۃ والسلام کا دیدار ہوا، جیسے ہی قبر میں دفن کیا گیا ویسے ہی دیدار ہو۔ اور ایک مومن کے لیے سرکار دو عالم علیہ الصلوۃ والسلام کے دیدار سے بڑھ کر کوئی دولت نہیں، اگر حضور کا دیدار ہو جائے، زندگی میں ہو جائے تو بڑی بات ہے، और विसाल के बाद तो होना ही होना। और याद रखिए इसको यौमे विसाल इसलिए कहते हैं, विसाल के माना मिलना, वसल कहते हैं ना मिलने को, इसी से बना विसाल, यौमे विसाल मिलने का दिन, वफात का दिन। हम वफात का दिन नहीं कहते, वफात का दिन है, लेकिन हम क्या कहते हैं बुजुर्गान दीन के लिए, यौमे विसाल मिलने का दिन। तो कहेंगे मिलने का दिन कहां है, उस दिन तो आपसे जुदा हो गए और आप कह रहे हैं मिल गए, मिलने का दिन कैसे हुआ, यौमे विसाल कैसे हुआ? हमसे तो बिना शुबा जुदा हुए और अपने रब से वासिल हो गए, रब से मुलाकात हो गई, नबी पाक अलैहिस्सलातु वस्सलाम का दीदार हो गया। हम लोगों से जुदा हुए, हमसे बेहतर लोगों से करीब हो गए, हम लोगों से जुदा हुए और हमसे बेहतर लोगों के करीब हो गए और उनसे उनका विसाल हो गया, वसल हो गया, उनसे मुलाकात हो गई। ठीक है ना, पहले कहां थे, मुरीदों में थे ना पहले, और अब कहां चले गए, अपने पीरों में। तो मुरीद बेहतर हुए या पीर, पहले पीरों में थे, अपने कमतर में थे, और अब कहां चले गए, अपने से बरतर में। पहले उनमें थे जिनके लिए दुआ करते थे, और अब उनमें चले गए जो इनके लिए दुआ करते थे। पहले हम गुनाहगारों में थे, और अब उन नेकोकारों में चले गए जो मुकर्रबीन बारगाह इलाही, अब उनमें चले गए। तो खुशी का दिन हुआ या नहीं हुआ? तो मोमिन के लिए सबसे बड़ी खुशी और सबसे बड़ी दौलत जो है वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का दीदार। तो जब कब्र में दीदार हुआ तो समझो कि उसको एक बहुत बड़ी नेमत, बहुत बड़ी दौलत उसे मिल गई, और ऐसी खुशी उसे मिली कि उसी खुशी की याद हर साल मनाते हैं, उसी खुशी की याद। तब आपने समझ लिया, उर्स को उर्स इसलिए कहा जाता है कि जिसका उर्स मनाया जा रहा है उसे उस दिन सबसे बड़ी दौलत मिली है, और वो दौलत दीदार मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, सबसे बड़ी दौलत इंसान की जिंदगी का हासिल, और जिंदगी में सबसे बड़ी दौलत जो है नबी पाक अलैहिस्सलाम का दीदार। इस वजह से उर्स को उर्स कहा जाता है। अब आपने समझ लिया ना कि अब अगर कोई इतराज करे और आपसे पूछे कि इसका नाम उर्स क्यों रखा, खुशी का दिन क्यों रखा, तो हमने ये लफ्ज लिया हदीस से, नम का नौमतिल उरूस, जब फरिश्तों ने कहा सो जाओ, जिस तरह पहली रात की दुल्हन सोती उस तरह सो जाओ, तो उरूस कहा, उरूस से उर्स निकला, और उर्स के माना खुशी का दिन। तो उनकी खुशी के दिन, जिस दिन सबसे बड़ी खुशी मिली दीदार नबी पाक अलैहिस्सलातु वस्सलाम की, उसी खुशी की याद हर साल मना रहे। ये जवाब हो गया, एक पहला जवाब। दूसरी चीज वो कहते हैं, चाहिए बताओ क्या किसी सहाबी का उर्स मनाया गया, क्या किसी सहाबी का उर्स मनाया गया? हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने, या सहाबा ने, या बाद में ताबईन ने, या तबे ताबईन ने, किसी ने सहाबी का उर्स मनाया? हम कहते हैं हाँ मनाया, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद मनाया। ये बात अलग है कि उसका नाम उर्स नहीं रखा था, लेकिन था वो उर्स। बुखारी की हदीस है, बुखारी शरीफ की हदीस, मैं बिल्कुल हदीस नहीं बयान कर रहा, उसका मफहूम बयान कर रहा हूँ, बुखारी में मौजूद है। नबी पाक अलैहिस्सलातु वस्सलाम अपने चचा हजरत हमजा रदियल्लाहु ताला अन्हु के मजार मुबारक पर तशरीफ ले गए। जंग उहद हुई, आपको मालूम है जंग उहद हुई, मुसलमान उसमें शहीद हुए कसीर तादाद में। सैयद आमिर हमजा रदियल्लाहु ताला अन्हु का सीना चीर कर, कलेजा निकाल कर चबाया गया, उनके नाक कान काट दिए गए, लाश का मुसला किया गया, तकलीफ दी गई, सख्त अजियत, और मुसलमानों ने जीती हुई जंग इसलिए हार दी कि हुजूर अलैहिस्सलातु वस्सलाम के एक हुक्म की नाफरमानी हो गई। खैर वो एक तफसील अलग है। एक साल जब गुजरा जंगे उहद को, उसी तारीख को जिस तारीख को जंग हुई, हुजूर अलैहिस्सलातु वस्सलाम अपने तमाम सहाबा को लेकर मैदान उहद में पहुंच गए, एक साल के बाद। और रिवायत में आता है कि हुजूर का मिंबर भी साथ ले जाया गया, मिंबर तो मस्जिद में होता है, मैदान में तो मिंबर नहीं होता। मिंबर वहां रखा गया और सरकार मिंबर पर रौनक अफरोज हुई। तो जब मिंबर वहां ले जाया गया तो इसका मतलब है कि मिंबर मैदान में नहीं था, मदीने से ले जाया गया था। और मिंबर का ले जाना इस बात की दलील है कि वहां पर बाकायदा एहतमाम किया गया शोहदाए ओहद के उर्स का, एहतमाम किया गया। अगर एहतमाम नहीं होता तो ऐसे ही जाते, दुआ करके आ जाते। नहीं, सरकार का मिंबर भी गया, मैदान में रखा गया, हुजूर मिंबर पर बैठे, जलवा अफरोज हुए, रौनक अफरोज हुए और सहाबा से खिताब फरमाया और शोहदाए ओहद को हुजूर ने सलाम किया और फरमाया मैं तुम्हारा पेश रहा हूं और मैं अपने हौज़े कौसर को यहीं से देख रहा हूं। और फरमाया कि जो लोग इन पर सलाम भेजेंगे, आज नहीं कयामत तक जो लोग मैदान ओहद में आकर शोहदाए ओहद को सलाम करेंगे, ये कयामत तक उनका जवाब भी देंगे। तो जवाब कौन देता है? जो सुनता हो। अगर सुनेगा नहीं तो जवाब देगा? नहीं देगा। एक आदमी है, जिंदा है लेकिन समाअत नहीं है, समाअत से महरूम है। अगर वो आपको देख नहीं रहा, अगर देख रहा है तो आपने इशारा किया समझ जाएगा ये सलाम कर रहा है। अगर वो देख नहीं रहा, आपने सलाम किया, वो जवाब नहीं देगा। क्यों? उसने सुना ही नहीं। सुनेगा तो जवाब देगा। एक आदमी मर गया, उस मरे हुए को सलाम करो तो जवाब देगा? हुजूर फरमाते ये शोहदा जवाब देंगे। कयामत तक जो भी आकर इनको सलाम करेगा मैदान उहुद में, जो शोहदा हैं जंगे उहुद के, हुजूर ने फरमाया कयामत तक सलाम करने वाले सलाम करेंगे, ये उन सब के सलाम का जवाब देगा। और हुजूर अलैहिस्सलातु वस्सलाम का ये मामूल रहा, हर साल आप इसी एहतमाम के साथ मैदान उहुद में तशरीफ ले जाते, अपने चचा हजरत अमीर हमजा रज़ियल्लाहु ताला अन्हु के मजार पर और दीगर शोहदा के मजार पर हुजूर सलाम पेश कर सलाम करते और हुजूर हाथ उठा के दुआ फरमाते। लेकिन फर्क क्या था कि हम जाते हैं किसी के मजार पर तो फैज लेने के लिए और सरकार जाते थे फैज देने के लिए। फैज देने के लिए, सिर्फ अपने अमल से ये बताना चाहते थे कि देखो सालाना तौर पर किसी मजार पे आकर दुआ करना ये मेरी सुन्नत। तो अब अगर सालाना यानी जब यौम विसाल आए उस पर हम जाकर किसी बुजुर्ग के मजार पर दुआ कर लें तो ये हुजूर अलैहिस्सलाम की सुन्नत है। सरकार को जरूरत नहीं थी इस बात की, लेकिन हुजूर अलैहिस्सलाम का वहां जाकर सलाम पेश करना यकीनन उन शोहदाए उहुद को फायदा पहुंचाएगा। सरकार का तशरीफ ले जाना भी फायदा पहुंचाएगा, सलाम करना भी फायदा पहुंचाएगा। जहां रहमत खुदाबंदी खुद नाजिल हो जाए वहां रहमत ना हो तो फिर कहां रहमत है। और इससे यह भी पता चला कि वो शोहदा जिंदा हैं, वो सुनते भी हैं, वो जवाब भी देते हैं, सुनते भी हैं और जवाब भी देते हैं। फिर ये सवाल पैदा होगा, यकीनन मुखालिफिन ये सवाल करेंगे कि चले आपने तो यह हदीस पेश कर दी बुखारी की कि हुजूर शोहदाए उहुद के मजार पे चले गए, सलाम पेश किया, फरमाया जो इनको सलाम करेगा कयामत तक जवाब देंगे। तो ये तो उनके लिए था ना, तुम्हारे बुजुर्गों के लिए थोड़ी है। उनको सलाम करेगा तो वो जवाब देंगे, इनके लिए कहाँ है कि इनको सलाम करो तो जवाब देंगे। ये कहाँ सुनते हैं, ये कैसे सुनेंगे? तब आओ एक दूसरी हदीस। नबी पाक अलैहिस्सलाम ने फरमाया जब इंसान को दफन किया जाता है और दफन करने वाले दफन करके चलते हैं, वापिस जा रहे हैं, तो जो मुर्दा जमीन के अंदर है, मनो मट्टी के नीचे है, सरकार फरमाते हैं वह हुआ यस्मौ करा न्यालहिम, वो अपने दफन करके जाने वालों की जूतियों की आवाज को सुनता है। किसी बुजुर्ग के लिए नहीं, आम मुसलमान, आम मुसलमान। कोई बहुत बड़ा गौस कुतुब अवतार नहीं है, किसी विलायत के मर्तबे पर नहीं है, आम मुसलमान। उसको दफन कर दिया गया और दफन करके वो लोग जा रहे हैं,
ان کی جوتیوں کی جو آواز ہے، حضور فرما رہے ہیں قبر میں وہ پڑا ہوا ان آواز کو سن رہا. تو غور کرو، جب ایک عام مسلمان کی سماعت یہ ہے تو ولی اللہ جو ہوگا اس کی سماعت کیا ہوگی؟ جیسی جس کی عبادت ہے، جیسی جس کی روحانیت ہے، ویسی اس کی سماعت ہے. جیسا درجہ ہے ویسا مقام ہے، ویسا مرتبہ ہے، اور تمام برزخی قوا جو ہیں وہ اسی طرح مضبوط ہیں. ایک عام مسلمان ہے وہ سنتا ہے، ایک ولی جو ہے اس سے زیادہ سنتا ہے، قطب اس سے زیادہ سنتا ہے، قطب الاقطاب اس سے زیادہ سنتا ہے، اغواز اس سے زیادہ سنتے ہیں، غوث اعظم سب سے زیادہ سنتا ہے، اور رسول اعظم وہ تو ہر جگہ سے سنتا ہے. تو جیسے درجے بڑھتے رہے، سماعت بڑھتی رہی، درجہ بڑھتا رہا، مقام بڑھتا رہا، مرتبہ بڑھتا رہا، روحانی قوت اتنی زیادہ ہو گئی. تو جو روحانیت کا مرکز اور منبع ہو، جس کے قدموں سے لوگوں کو درجے مل رہے ہوں، وہ نہ سنے تو کون سنے گا؟ تو سمجھ گئے آپ؟ تو وہ کہیں گے ان کے لیے کیا؟ تو ہم یہ کہتے ہیں جب ایک عام مسلمان سنتا ہے تو بلا شبہ اللہ کا ولی بھی سنتا ہے. اب یہ حکم ہے نا کہ جب قبرستان جاؤ تو ان قبر والوں کو سلام کرو، سلام کرنے کا حکم ہے نا، السلام علیکم یا اہل القبور، یہ حکم ہے نا، سلام کرو. کیوں حکم ہے؟ سلام کسے کیا جاتا ہے؟ جو سنتا بھی ہو اور جواب بھی دیتا ہو. اگر وہ سنتے نہیں تو ہم سلام کیوں کرتے ہیں؟ اور جب سنتے نہیں تو جواب بھی نہیں دیتے، پھر سلام کرنے کا فائدہ ہی کیا؟ اور یہ ہو نہیں سکتا کہ حضور کسی بے فائدہ کام کا حکم دے. سرکار خود تشریف لے جاتے قبرستان، جنت البقیع تشریف لے جاتے، اہل بقیع کو حضور سلام کر دے، تم پر سلامتی ہو، یغفر لنا ویغفر لکم. تو سلام کا حکم اس بات کی دلیل ہے کہ عام مردے بھی سنتے ہیں، یہ بھی جواب دیتے ہیں. تو ہماری دلیل یہی ہے، جب ایک عام مردہ سنتا ہے اور جواب دیتا ہے تو اللہ کا ولی بدرجہ اولا سنتا ہے اور وہ جواب بھی دیتا ہے. تو اب ایک چیز آپ نے سمجھ لی، پہلی چیز عرس کو عرس کیوں کہتے ہیں، وہ ہم نے حدیث شریف سے بتا دیا. دوسری چیز، ہم سالانہ طور پر عرس کیوں مناتے ہیں، کسی مزار پر کیوں جاتے ہیں؟ حضور علیہ الصلوۃ والسلام کی سنت، حضور علیہ الصلوۃ والسلام کی سنت. اب یہ کہتے ہیں نہیں، سرکار نے حضرت علی کو حکم دیا جتنی قبریں اونچی ہیں سب کو ڈھا دو، سب کو ختم کر دو، لہذا جو اونچی قبر ہو اسے زمین کے ساتھ برابر کر دینا چاہیے. ہم کہتے ہیں صحیح ہے، حضرت علی کو حکم دیا حضور نے، اور حضرت علی کرم اللہ وجہ نے اونچی قبروں کو مسمار کر دیا، لیکن وہ جتنی قبریں تھیں کوئی ایک مسلمان کی نہیں تھی، سب یہودیوں کی قبریں تھیں، سب یہودیوں کی قبریں. کوئی دلیل ایسی بتا دو کہ حضور نے مسلمان کی قبر کو توڑ کر ڈھا کر زمین کے ساتھ مسمار کرنے کا حکم دیا ہو، ایسا نہیں. حضرت علی نے جن قبروں کو حضور کے حکم سے ڈھا دیا، زمین کے ساتھ برابر کر دیا، وہ سب یہودیوں کی قبریں تھیں، مسلمان کی قبر کے لیے نہیں، مسلمان کی قبر کی عزت اور احترام کرنے کا حکم دیا. جو زندگی میں قابل تعظیم ہیں وہ بعد از وصال بھی قابل تعظیم ہیں. اور جو ہمارا عقیدہ ہے، ہمارا عقیدہ کیا ہے؟ یہ بزرگان دین اور یہ کاملین دنیا میں سنتے ہیں، وصال کے بعد بھی سنتے ہیں، دنیا میں دیکھتے ہیں، وصال کے بعد بھی دیکھتے ہیں، بلکہ وصال کے بعد سماعت اور بصارت اور بڑھ جاتی ہے. اور یہ ہمارا عقیدہ نہیں، ام المومنین عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کا عقیدہ بھی ہے، ام المومنین کا عقیدہ بھی یہی ہے. کیسے؟ روایت میں آتا ہے حضور پرنور علیہ الصلوۃ والسلام کا وصال ہوا، حجرہ عائشہ میں تدفین ہوئی، جہاں سرکار کا روضہ مبارک ہے، یہ ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کا حجرہ تھا، سرکار یہیں آرام فرماتے، وہیں تدفین ہوئی. اب کیا ہوا؟ ام المومنین جاتی تھی روضہ انور پر زیارت کے لیے، روزانہ جاتی تھی، آ جاتی تھی. کچھ عرصے کے بعد، دو سال کے بعد، سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا وصال ہوا. उनका मजार मुबारक बना सरकार के पहलू में। अब दो मजार हो गए, पहले हुजूर अलैहिस्सलाम का रोजा, फिर सिद्दीक अकबर रजी अल्लाह तआला। उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा उसी तरह जाती थी जियारत के लिए, रोजाना जाती थी। फिर शहादत हुई सैयदना फारूक आजम रजी अल्लाह तआला अन्हा, और जब शहीद हुए जख्मों से चूर चूर हुए और उन्हें ये उम्मीद ना रही कि मैं जिंदा रहूंगा, तो फरमाया अपने साहबजादे से, जाओ उम्मुल मोमिनीन से पूछो, सैयद आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा से, अगर वो इजाजत दें तो मुझे सरकार के पहलू में दफन कर दिया, और अगर इजाजत ना दें तो फिर जन्नतुल बकी में। उम्मुल मोमिनीन ने सुना तो उनकी आंखों से आंसू जारी हुए, फरमाया कि ये जगह मैंने अपने लिए रखी थी, लेकिन अपनी जात पर उमर को तरजीह देती हूं, जाओ उनको दफन कर दो। तो उनके उनकी जब शहादत हो गई, अब सैयदना फारूक आजम की तदफीन हो गई। अब कितने मजार हो गए? तीन। हुजूर पुन्नूर अलैहिस्सलाम, उनके पहलू में सिद्दीक अकबर, उनके पहलू में फारूक आजम रजी अल्लाह तआला। सैयदना आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा जाती हुजूर के विसाल के बाद, तो कोई हिजाब लेकर नहीं जाता। सिद्दीक अकबर के विसाल के बाद तब भी कोई हिजाब लेकर नहीं, लेकिन फारूक आजम के विसाल के बाद जाती तो बापर्दा होकर फिर जाती। लोगों ने पूछा कि ये क्या वजह है? फरमाया वजह यह है कि पहले मैं जाती थी तो एक मेरे शौहर थे और एक मेरे वालिद थे, मुझे पर्दे की जरूरत नहीं थी, लेकिन अब उमर भी वहां तशरीफ ले आए हैं, इसलिए मैं पर्दा करके जा रही हूं। अगर कोई पूछता कि इन बदबख्तों के बकौल के माजल्ला मर के मट्टी हो गए तो पर्दा करने की जरूरत क्या थी? उम्मुल मोमिनीन का अकीदा ये था कि मरे नहीं हैं, खुदा की कसम जिंदा हैं, सुन भी रहे हैं, देख भी रहे हैं, जब भी तो हिजाब लेकर जा रही। तो यही हमारा अकीदा है और यही उम्मुल मोमिनीन का अकीदा। तो फारूक आजम के वहां दफन होने के बाद सैयदा आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा बापर्दा होकर जाती थी। तो पता ये चला कि जियारत करना तो उम्मुल मोमिनीन की सुन्नत है, मजारात की जियारत करना उम्मुल मोमिनीन की सुन्नत है, वरना वो न जाता। और नबी पाक अलैहिस्सलाम ने फरमाया, नहैतुकुम अन जियारतिल कुबूर फजूरुहा, मैं तुम्हें कब्रों की जियारत से मना करता था, लेकिन अब हुक्म देता हूं कि कब्रों की जियारत करो। पहले मैं मना करता था, अब हुक्म देता हूं कि कब्रों की जियारत करो। तो सरकार ने तो हुक्म दिया, और शहदाए ओहद के मजारात पर नबी पाक अलैहिस्सलाम का जाना इस बात की दलील है कि मजारात पर जाना यह हुजूर की सुन्नत। सरकार का विसाल हो गया, सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु हर साल जाते रहे। उनका विसाल हुआ, फारूक आजम रजी अल्लाह तआला अन्हु हर साल जाते रहे। उनकी शहादत हुई, उस्मान गनी रजी अल्लाह तआला अन्हु हर साल जाते रहे। इस तरह हजरत अली शेर खुदा, दीगर अहले बैत अतहार, सब ने हुजूर की सुन्नत को जिंदा रखा और हर साल शहदाए उहुद के मजारात पर जाते रहे। क्यों जाते रहे? सरकार की सुन्नत थी। और हुजूर ने फरमाया, कयामत तक जो भी आके इनको सलाम करेगा, ये सुनेंगे भी और उसके सलाम का जवाब भी देंगे। तो यहां से हमारा अहले सुन्नत व जमात का अकीदा साबित हो गया। तब आपने देखा, पहली चीज साबित हो गई कि हम उर्स को उर्स क्यों कहते हैं? खुशी का दिन, कि ये रब के विसाल का दिन, मिलने का दिन। बज़ाहिर हमसे जुदाई है, लेकिन हकीकत में वहां मुलाकात है। हम जैसे गुनाहगारों से जुदा होकर वो नेकोकारों से मिल गए, मुरीदों से जुदा होकर पीरों से मिल गए, गुनाहगारों से जुदा होकर औलिया अख्ताब अगवान से मिल गए। तो उनके लिए खुशी का दिन ना हो तो फिर किसके लिए दिन? इस वजह से इसको उर्स को उर्स कहा जाता है और खुशी इसको मनाते हैं। तीसरी बात, इससे फायदा क्या है? जब हम ये उर्स मुनक्किद करते हैं तो इससे क्या फायदा? इससे फायदा ये है कि जहां पर, जिस मकाम पर अल्लाह का कोई वली दफन होता है, वहां पर रहमतों का नुजूल होता है, बरकतों का नुजूल होता है। और जब उसका यौमे विसाल आता है تو دیگر بزرگان دین اور یہ کاملین کی ارواحیں یعنی ان کی روحیں اس عرس کے دن وہاں پر جمع ہوتی ہیں. اور جب اتنے بزرگان دین کی روحیں جمع ہوں اس مقام پر اگر کوئی دعا کرے تو یقیناً دعا قبول ہو جاتی ہے. یہ فائدہ ہے عرس میں شرکت کرنے. اور دوسری بات آپ دیکھیں کہ ظاہری طور پر ہم اگر کوئی خوشی منائیں کوئی بھی تقریب ہم منعقد کریں اور کوئی آدمی ہماری خوشی میں خوش ہو جائے ہماری خوشی کی تقریب میں شریک ہو جائے تو ہمیں کتنی خوشی ہوگی کہ دیکھو یہ فلاں آدمی ہمارے اس تقریب میں آیا ہے یہ ہمارے بلانے سے آیا ہے یہ ہماری خوشی میں خوش ہے تو ہم خوش ہو جائیں گے. تو جب ہم ظاہری طور پر اپنی تقریب میں کسی کو بلائیں خوش ہو جائیں تو اگر یہ بزرگان دین کے عرس میں آ جاؤ یہ خوش ہو جائیں تو کتنی بڑی بات ہے. یہ خوش ہو گئے تو کتنی بڑی بات ہے کہ یہ اپنے گھر بار کو چھوڑ کر اپنے کاروبار کو چھوڑ کر اپنی تمام چیزوں کو چھوڑ کر میرے عرس میں میری خوشی میں آیا ہے دعا کے لیے ہاتھ اٹھا دے. مولا اس کی ظاہری باطنی روحانی جسمانی ساری پریشانیوں کو دور کر. یہ ہے اس میں شرکت کا فائدہ. تیسری چیز چوتھی چیز یہ ہے کہ اس پر جو اعتراض کیا جاتا ہے کہ یہ ہم نے خود بنا لیا اس کی اصل تو میں نے آپ کو بتا دی کہ حدیث شریف نم کرامت العروس اور دوسری نبی پاک علیہ الصلوۃ والسلام کی سنت کہ ہر سال جانا. تیسری دلیل حضور علیہ الصلوۃ والسلام نے فرمایا کوئی شخص جمعے کے دن اپنے والدین کی قبروں پر جائے اور جا کر فاتحہ پڑھے دونوں کی یا ایک کی. اگر دونوں مثال کر گئے تو دونوں کی. جمعے کے دن اگر وہ جا کر اپنے والدین کی قبروں پر فاتحہ پڑھتا ہے تو حضور فرماتے ہیں کتب لہ برن اللہ کے نزدیک نیک لکھا گیا اور اس کی مغفرت ہوگی. غفر لہ اس کی مغفرت بھی ہو جائے گی. اس نے کیا کام کیا صرف جا کر ہاتھ اٹھا کے فاتحہ پڑھ دی اس نے قبر کی زیارت کر لی تو اللہ کے نزدیک نیک لکھا گیا اور اس کی مغفرت ہو گئی. اب اس میں یہ نہیں کہ والدین کیسے تھے یہ حکم نہیں کہ والدین کوئی ولی ہوں تب مغفرت ہوگی والدین کوئی ابدال ہوں تب مغفرت ہوگی والدین کسی ولایت کے اونچے مقام پر ہوں تب مغفرت ہوگی. نہیں کوئی قید نہیں صرف یہ فرمایا کہ اگر اس نے اپنے والدین کی قبروں کی زیارت کی جمعے کے دن اور فاتحہ پڑھ لی ہاتھ اٹھا کر اللہ کے نزدیک نیک لکھا گیا اور مغفرت ہوگی. تو جب ایک عام مسلمان کی قبر پر جانے کی یہ فضیلت ہے تو جو اللہ کا ولی ہو اگر وہاں جا کر فاتحہ پڑھ دے تو پھر کیوں نہ مغفرت ہو جائے کیوں نہ نیک لکھا جائے. اس وجہ سے ہم ان بزرگان دین اولیاء کاملین کے مزارات پر جاتے ہیں اور ادب اور احترام کے ساتھ جا کر فاتحہ پڑھتے ہیں دعا کرتے ہیں ان سے فیوز و برکات حاصل کرتے ہیں. جو زندگی میں قابل تعظیم ہے وہ بعد از وصال بھی قابل تعظیم مرنے کے بعد بھی قابل تعظیم. اس لیے فرق صرف یہ ہے کہ زندگی میں ہم ان کو دیکھتے تھے وہ ہمیں دیکھتے تھے اور وصال کے بعد ہم ان کو نہیں دیکھ سکتے مگر وہ ہمیں دیکھ رہے ہیں وہ ہمیں دیکھ رہے ہیں. آپ قبرستان میں جائیں حدیث شریف کے مطابق جب کوئی جاتا ہے تو عام مسلمان بھی ہے کوئی ولی نہیں عام مسلمان اس کی قبر پر کوئی گیا تو حضور فرماتے ہیں وہ جانتا ہے کہ میرے قبر پر کون آیا ہے میرا بیٹا آیا ہے میرا پوتا آیا ہے میرا دوست آیا ہے. قبر میں کوئی شیشہ لگا ہوا ہے جس میں سے دیکھ رہا ہے کون آیا ہے منو مٹی کے نیچے ہے اور قبر پر فاتحہ پڑھنے والا اوپر کھڑا ہے پڑھ رہا ہے. حدیث کے مطابق وہ جانتا ہے کون میری قبر پر آیا. تو جب عام مسلمان جانتا ہے تو اللہ کا ولی نہیں جانتا کون آیا. ارے اللہ کے ولی کی شان تو یہ ہے کہ کوئی ارادہ کرے جانے کا وہ جب بھی جان لیتے ہیں یہ آنے والا ہے. آنا تو دور کی بات ہے پہلے ہی جان لیتے ہیں. اور ہمارا عقیدہ تو اس سے بھی زیادہ ہے ہم تو یہاں تک کہتے ہیں کہ وہ بلاتے ہیں تو ہم جاتے ہیں نہیں بلاتے تو نہیں جاتے. جس کو بلا لیا اس میں ان کی نظر کرم ہو گئی پہنچ گیا اور جس کو دھتکار دیا وہ جا ہی نہیں سکتا. تو بہت سے لوگ کہتے ہیں جی ہم نہیں جاتے. ایک صاحب نے کہا مجھے اتنا عرصہ ہو گیا لاہور میں رہتے ہوئے मैं नहीं मानता, मैं आज तक दाता गंजवासा नीचवेरी के मजार पे नहीं गया, कितने साल हो गए मैं नहीं गया। मैंने कहा बहुत अच्छा, को तुझे बुलाया ही नहीं तो जाएगा कैसे? वो बुलाएंगे तो जाएगा ना, यहां रहते हुए नहीं बुलाया, हम कराची वालों को हर साल बुला देते। कहां कहां से लोग पहुंच जाते, ये तो दाता की शान है कि हमने चाहने वालों को दूर दूर से बुला लिया, अर्जुन करीब रहता है, नहीं मानता उसको धत्कार दिया, बुलाया ही नहीं। तुझे फखर करने की जरूरत नहीं कि मैं बड़ा बहुत बड़ा वो हूं कि मैं नहीं गया मजार पे, तुम लोग जाते रहो, तुझे बुलाया नहीं तो जाएगा कैसे। हमारा अकीदा तो ये है, अल्लाह का वली जब बुलाता है तभी जाता है। तो अगर अकीदत है, मोहब्बत है, तो कितनी ही दूर हो, कहीं पर हो, उनकी निगाहें करम होती है और वो बुला लेते हैं, बुला भी लेते हैं, फैज भी पहुंचा देते हैं। और एक सवाल ये भी होता है, वो कहते हैं अच्छा तुम्हें जाने की क्या जरूरत, दूर से ही पढ़ लो, दूर से भी तो हो सकती है ना फातिहा, उर्स दूर से भी तो हो सकता है, अपने घर में बैठ के उर्स कर लो, फातिहा पढ़ लो, आज उनका जो हमें मिसाल है, आज उर्स है, वहीं फातिहा पढ़ ली, सवाब पहुंचा दिया, पहुंच गया, हमने कहां पहुंच गया, फिर जाने की क्या जरूरत, क्या जरूरत है इतना फासला तय करके जाओ, फिर वहां जाके फूल चढ़ाओ, फिर फातिहा पढ़ो, फिर ये करो, फिर वो करो। हमने कहा बताओ, नबी पाक अलैहिस्सलाम मदीने तैयबा में रहकर वहीं से सलाम भेज सकते थे या नहीं, वहीं से हाथ उठा के फातिहा पढ़ सकते थे नहीं, क्या जरूरत थी मैदान उहद में जाकर सलाम किया और फातिहा पढ़ी, क्या जरूरत थी अपना मिंबर लेकर गए और वहां पर जलवा अफरोज होकर फिर उनसे खिताब फरमाया। ये इस बात की दलील है, सरकार दो आलम अलैहिस्सलाम अपने अमल से बता रहे हैं कि देखो जाना मेरी सुन्नत है, तो हम तो हुजूर की सुन्नत समझ कर जाते। सिर्फ फर्क यह है कि वो फैज देने के लिए जाते थे, हम लेने के लिए जाते, फर्क सिर्फ यह है हुजूर अलैहिस्सलाम की सुन्नत। तब आपने समझ लिया कि ये जितने एतराजात हैं ये सिर्फ ला इल्मी की वजह से है कि वो लोग इस बात को समझते नहीं और इस बात को जानते नहीं। और अगर हकीकत हाल देखा जाए कि अगर किसी की दिल की आंख खुल जाए तो वो यकीनन देख भी ले कि साहिब मजार उसे देख रहे हैं और वो खुद साहिब मजार को देख रहे हैं, वो फिर बात ही अलग है, वो फिर मकाम ही अलग है। उस मकाम तक हम गुनाहगार सियाकार खताकार कैसे पहुंच सकते, लेकिन फिर भी जब भी जिस बुजुर्ग के मजार पर आप हाजिरी दें, इस यकीन के साथ हाजिरी दें कि वो आपको जरूर देख रहे हैं, वो आपको जरूर देख रहे हैं, आप देखें ना देखें वो आपको देख रहे हैं। अल्लाह तबारक व तआला ने ये बसारत और ये समात उन्हें अता फरमाई है कि जो कुछ आप कह रहे हैं वो सुन भी रहे हैं और वो अपनी निगाह करम से आपको देख भी रहे हैं। तो हम देखें ना देखें, जब वो देख रहे हैं तो उनका देखना ही काफी, अगर हम उनकी नजरों में आ जाएं यही हमारे लिए कामयाबी की दलील। एक निगाह करम हो जाए तो इस दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। जब कोई किसी नेक बंदे से अकीदत रखता है, मोहब्बत रखता है और वो बंदा अल्लाह का महबूब है, तो अल्लाह तबारक व ताला उस महबूब बंदे की वजह से जो जो उससे वाबस्ता है उन सबको माफ फरमा देते, उस एक नेक बंदे की वजह से। अब हमें ये यकीन है कि गौसे आजम अल्लाह के महबूब हैं, यकीन है ना, गरीब नवाज अल्लाह के महबूब, महबूब इलाही वो तो है ही महबूब, महबूब इलाही अल्लाह के महबूब, महबूब यजदानी मुजद्दिद अल्फिसानी इमाम रब्बानी महबूब सुबहानी ताहिर अशरफ जिलानी अहमद अशरफ जिलानी सब अल्लाह के महबूब। तो जब ये अल्लाह के महबूब हैं और हम इनसे मोहब्बत रखते हैं, इनके दामन से वाबस्ता हैं, तो हमारे नामे अमान कुछ नहीं है, लेकिन वाबस्तगी की वजह से अल्लाह रब्बुल आलमीन उनको भी बख्श देता। ये वजह है इनके दामन से मुंसलिक होने की, ये वजह है उनकी सोहबत में बैठने की, और ये वजह है उनके आरास में शिरकत करने का। फायदा ये हासिल होता है कि जब रहमत खुदाबंदी नाजिल होती है तो उनके उर्से मुबारक में जितने भी जायरीन आते हैं उन सब पर उनकी निगाह करम होती है और उन सब की अगले पिछले सब खताओं को दरगुजर कर दिया जाता है। इस अकीदत और मोहब्बत के साथ आइए, जिस बुजुर्ग के मजार पे जाएं, जिस اللہ کے ولی کے بارگاہ میں حاضری دیں اور ان کے عرس میں شرکت کریں، اس یقین کے ساتھ کریں کہ ہم فیض لینے کے لیے جا رہے ہیں، اپنی کوئی غرض لے کر نہ جائیں، بے غرض ہو کر، بے لاس ہو کر جائیں، ان کو خود معلوم ہے کہ اس کا مسئلہ کیا ہے، ایک نگاہ کرم ہوگی سارے مسئلے حل ہو جائیں، یہ چیز ہے۔ تو آج کی اس نشست میں ہم نے ان اعتراضات، جو سوالات ہم تک پہنچے، ہم نے احادیث نبوی صلی اللہ علیہ وسلم کے حوالے سے اور آثار صحابہ کے حوالے سے ہم نے یہ تمام چیزیں بیان کی۔ تمام صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین، کسی نے، کسی ایک صحابی نے کسی قبر کو مسمار نہیں کیا۔ کوئی ایک دلیل آپ ایسی بتا دیں کسی حدیث میں ہو کہ کوئی قبر ہو اس کو مسمار کر کے زمین کے برابر کر دیا جائے۔ اب یہ کہتے ہیں کہ حضور کے زمانے میں قبریں اتنی اونچی تھی نہیں، زمین کے ساتھ برابر کر دی گئی۔ تو اس کی سب سے بڑی دلیل یہ ہے کہ سرکار نے کیا فرمایا، نہیتکم عن زیارت القبور فزوروها، میں تمہیں قبروں کی زیارت سے منع کرتا تھا، اب حکم دیتا ہوں کہ زیارت کرو، حکم دیتا ہوں کہ زیارت کرو۔ تو اگر قبر ہی نہیں ہوگی تو زیارت کس کی جائے گی؟ قبر نہیں ہوگی تو زیارت کس کی جائے گی؟ پتہ چلا قبر موجود تھی تبھی تو زیارت کا حکم دیا، خبر موجود تھی تبھی زیارت کا حکم دیا، نہیں ہوتی تو زیارت کیسے ہوتی؟ اگر زمین کے ساتھ مسمار کر دی جائے تو کس کی زیارت کرو؟ پتہ یہ چلا کہ قبریں موجود تھی، اسی لیے ان کی زیارت کا حکم دیا گیا۔ پھر کہتے ہیں کہ تم نے قبر کے اوپر یہ عمارت بنا دی، یہ حضور کے عمل سے ثابت نہیں ہے، سرکار نے منع فرمایا قبر کے اوپر عمارت مت بناؤ، حدیثیں پیش کر رہے ہیں۔ ہم نے کہا حضور کے روضے پر خود عمارت ہے، ابتدا تو وہیں سے ہے، اور صحابہ جو اسلام میں اتنے متشدد تھے کہ کوئی چیز اسلام کے خلاف ہوتی سختی سے اس کو ختم کر دیا کرتے تھے، تو اگر قبر کے گرد عمارت بنانا ناجائز حرام ہوتا تو صحابہ سب سے پہلے حجرہ عائشہ کو گراتے، پھر حضور علیہ الصلوۃ والسلام کی تدفین وہاں ہوتی، حجرے میں نہیں کرتے، عمارت موجود تھی، اس عمارت کے اندر روضہ بنا۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ، جن کے لیے سرکار نے فرمایا عمر تمہارے سائے سے شیطان بھی بھاگتا ہے، عمر تم جدھر سے گزر جاتے ہو شیطان اپنا راستہ ہی بدل دیتا ہے، عمر کی زبان پہ حق بولتا ہے، لو کان نبی بعدی لکان عمر، میرے بعد کوئی نبی ہوتا تو عمر ابن خطاب ہوتا، وہ عمر ابن خطاب جو اسلام کے خلاف ایک چیز بھی برداشت نہیں کر سکتے تھے، انہوں نے کیسے اس حجرے کو برداشت کیا؟ اگر قبر کے گرد عمارت بنانا ناجائز ہوتا تو فاروق اعظم سب سے پہلے اس کو گرا دیتے، نہیں، انہوں نے تو خود اسی حجرے میں دفن ہونے کی خواہش ظاہر، بلکہ اس حجرے میں چار چاند لگتے گئے، یہاں تک کہ گنبد خضرا بن گیا جو قیامت تک آئی، اسی گنبد کے صدقے میں سارے گنبد ہیں، جتنے گنبد پوری کائنات میں ہیں اسی گنبد کی وجہ سے تو ہیں، اگر یہی گنبد نہ ہوتا تو نہ خواجہ اجمیر کا گنبد ہوتا، نہ غوث پاک کا گنبد ہوتا، نہ مخدوم سمنانی کا ہوتا، نہ مجدد الفسانی کا ہوتا، پہلا گنبد مدینہ طیبہ میں اسی کے صدقے میں سارے گنبد بنتے گئے، وہیں سے جو نور کی شعا نکلی، وہاں سے بغداد پہنچی، بغداد سے اجمیر پہنچی، اجمیر سے دہلی پہنچی، دہلی سے مہرولی پہنچی، وہاں سے بنگال پہنچی، اور وہاں سے کچوچے شریف پہنچی، اور وہاں سے پاکستان پہنچی۔ پتہ یہ چلا کہ اسی گنبد کے صدقے میں سارے گنبد ہیں، اگر وہ گنبد نہ ہوتا تو یہ سارے گنبد نہ ہوتے۔ تو جب وہ گنبد قائم ہے، اس بات کی دلیل ہے کہ مزار کے گرد عمارت بنانا بھی جائز ہے، گنبد بنانا بھی جائز ہے، مینار بنانا بھی جائز ہے۔ الحمدللہ علیہ ثانی، ہم اہل سنت و جماعت، ہمارے جتنے بھی عقائد ہیں، جتنے بھی معمولات ہیں، کوئی ایک بھی قرآن اور حدیث آثار صحابہ کے خلاف نہیں ہے، سب اس سے ثابت، اس کے مطابق ہیں، اور اسی لیے ہم ان پر پوری استقامت کے ساتھ عمل کر رہے ہیں۔ یہ مخالفین اپنے اعتراضات کرتے رہیں گے، لیکن رہے گا یوں ہی ان کا چرچا رہے گا، پڑے خاک ہو جائیں جل جانے والے، یہ روکتے رہیں گے، ٹوکتے رہیں گے، ہم کرتے رہیں گے، ادھر رحمتیں برستی رہیں گی، یہ جل کر خاک ہو جائیں گے، اور ہم ان کا نام قیامت تک لیتے رہیں گے۔
ان کا ذکر اسی طرح ہوتا رہے۔ اللہ تبارک و تعالی ہم سب کو اسی عقیدے پر قائم و دائم رکھے۔ آئیے دعا کریں، اللہ رب العالمین ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہمارے دلوں میں ان اولیاء کرام کی محبت پیدا فرما، ہمیں ان کی اتباع کی توفیق عطا فرما، ہمیں ان کے نقش قدم پر چلنے کی توفیق عطا فرما، نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت ہمارے دلوں میں پیدا فرما، اے اللہ اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرما، اے الہ العالمین جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہے ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بار قرضے سے مخدوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا، اے الہ العالمین ہم تمام مسلمانوں کو نیک اعمال کی توفیق عطا فرما، اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے یہاں حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کی جائز نیک تمناؤں کو پورا فرما، ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين۔